नेपाल दर्पणमा साथी टेकमान साक्यसँगै मदन पौड्यालको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्री ओली स्वदेश फिर्ता, भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा दुई देशको सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता।
लोकसेवाको विज्ञापन प्रति प्रदेश दुईका मुख्यमन्त्री राउत असन्तुष्ट, प्रदेशको अधिकार खोसेको भन्दै कानूनी उपचार खोज्ने चेतावनी।
संविधानले जुन कुरालाई हामीले अधिकार प्रत्यागन गरेको छ त्यो कसैले काट्ने प्रयास गर्छ भने त्यो हामी यसै छोड्नेवाला छैन।
आरोहण याम सकिएसँगै सगरमाथा आधार शिविर सुनसान, यस वर्ष उत्साहजनक आरोहण भएको व्यवसायीको भनाई।
भारतमा मोदी नेतृत्वको मन्त्रीमण्डलको जिम्मेवारी तोकियो, यसअघिका मन्त्री र मन्त्रालयको जिम्मेवारी पनि फेरबदल।
र प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश एक र एफपीएफ विजयी, विश्वकप क्रिकेटमा वेस्ट इन्डिजसँग पाकिस्तान 7 विकेटले पराजित।
मेरो जीवन मेरो शरीर मेरै अधिकार,
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार,
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
समृद्धिको लागि सिभिल ब्याङ्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर स्वदेश फर्कनु भएको छ। प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा, उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्व सभामुख सुभाष नेमाङ लगायतले तिरुवनन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो। वहाँ हिजो मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत जानुभएको थियो। प्रधानमन्त्री ओली स्वदेश फर्किनु अघि बिहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता भएको थियो। भेटमा उहाँहरूले नागरिक स्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरू सहभागी थिए। यसअघि कार्यकारी प्रमुखले विदेशबाट फर्कदा विमानस्थलमा प्रतिक्रिया दिने चलन रहे पनि आज भने प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नदिएर निस्कनुभयो।
नेपाली कांग्रेसले आफूहरूले अवलम्बन गरेकै नीतिमा रंग भरेर केही लोकप्रिय कार्यक्रम थपेर बजेट ल्याएको प्रतिक्रिया दिएको छ। आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अघिल्लो वर्षकै बजेटको अन्यूलतालाई कपी पेस्ट गर्ने गरी बजेट आएको दावी गर्नुभयो। प्रवक्ता शर्माले नवीन कार्यक्रम, दूरगामी लक्ष्यहरू र जोखिम मोल्न सक्ने क्षमताको दुई तिहाईको सरकारको आँट बजेटमा नदेखिएको टिप्पणी गर्नुभयो।
इच्छा शक्ति, संरचनागत सुधारका विषयहरू बजेटमा आएन। वर्तमान सरकारले आगामी निर्वाचन होइन, आगामी पुस्ताको चिन्ता गरेर, आगामी देशको चिन्ता गरेर बजेट बनाउन सक्ने गरी समय थियो, स्थिर सरकार थियो र कुनै निर्वाचनको हतारो थिएन। तर त्यो ढंगले परिणाममुखी लक्ष्यमा आफूलाई समर्पित गर्ने अवसरबाट सरकारले गुमाएको छ, अवसर गुमाएको छ र जे जस्तो प्रकारको विषयको बीजारोपण भएको छ त्यसले दुष्परिणाममा मुलुकलाई सार्थक, समृद्ध, समुन्नत अर्थतन्त्रतर्फ लिएर जाँदैन भन्ने अनुमान गर्न सकिन्छ।
चुनावका बेला तत्कालीन दुई कम्युनिष्ट पार्टीले नागरिकलाई बाँडेको सपना र बजेटको यथार्थता भिन्न भएको भन्दै प्रवक्ता शर्माले 5 वर्षमा सपनाको 10% लक्ष्य पनि प्राप्त नहुने बताउनुभयो। संघीयतालाई सफल बनाउने मनोविज्ञानमा बजेट केन्द्रित हुन नसक्ने पनि नेपाली कांग्रेसले जनाएको छ।
प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले संघीय लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। महोत्तरीको बर्दिवासमा आज प्रदेश समन्वय परिषदको बैठकमा मुख्यमन्त्री राउतले संविधानको भावना विपरीत समावेशितालाई लत्याउँदै विज्ञापन आह्वान गरेको आरोप लगाउनुभयो। उहाँले संघीय लोकसेवाको विज्ञापन स्वीकार्य नहुने चेतावनी समेत दिनुभयो। संविधानको धारा 277 स्थानीय तहको कर्मचारी व्यवस्थापन प्रदेश सरकारले गर्ने प्रष्ट व्यवस्था रहेको भन्दै मुख्यमन्त्री राउतले संविधानको भावना विपरीत भइरहेका गतिविधि विरूद्ध कानूनी उपचार खोज्ने बताउनुभयो।
प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग सम्बन्धी विधेयक, प्रदेश निजामती सेवा गठन सम्बन्धीको विधेयक अहिले सदनमा छ। बढीमा 1-2 हप्तामा यो विधेयक पास हुने अवस्थामा छ। यसमा हामी कानूनी उपचारमा हामी जान्छौँ, हामी छोड्दैनौँ। संविधानले जुन कुरालाई हामीले अधिकार प्रत्यार्जन गरेको छ त्यो कसैले काट्ने प्रयास गर्छ भने त्यो हामी यसै छोड्नेवाला छैनौँ।
संघीय निकायहरूले एकपछि अर्को अधिकार खोज्ने प्रयास गरिरहेको भन्दै मुख्यमन्त्री राउतले स्थानीय तहका प्रतिनिधिलाई हातेमालो गर्न आग्रह गर्नुभयो। मुख्यमन्त्री राउतले यसअघि पनि आफ्नो लागि आफै कर्मचारी भर्ना गर्ने भन्दै संघीय लोकसेवा आयोगलाई पत्र पठाउनु भएको थियो। संघीय सरकारले गएको बुधबार स्थानीय तहका लागि 9,000 भन्दा धेरै पदका लागि कर्मचारी भर्ना गर्न आवेदन मागेको छ।
प्रतिनिधि सभाका सांसदहरूले कर्मचारीहरूले बन्द हडताल गर्न नपाउने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाका सांसद प्रेम सुवालले आफ्नो तलब सहितको सेवा सुविधा प्राप्तिका लागि पनि बन्द हडताल गर्ने काम कर्मचारीबाट भइरहेको भन्दै त्यसो हुन नदिने गरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। आज बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उहाँले राज्यको सेवा सुविधा लिएर कर्मचारीहरूले नागरिकको सेवा गर्नुको साटो हडताल गरेर बस्न नमिल्ने तर्क गर्नुभयो।
सुविधा बढाउन हडताल नगर्ने, अब राज्यका आफै अङ्ग हो, आफै तलब आफै सुविधा चाहियो भनेर हडताल गरेपछि जनतालाई के दिने? जनताको लागि हो त कर्मचारी, यो चाहिँ भएन क्या कर्मचारीमा। त्यस कारण सपटको बेहोरा राम्रोसँग लेख्नु पर्यो, होइन भने यो पञ्चायत कालकै हुन्छ। अर्को महँगी नियन्त्रण गर्ने, आफ्नो तलब बढ्यो भने चुप्लाएर बस्ने होइन कर्मचारी, महँगी नियन्त्रण गर्नु पर्यो भनेर कराउनु पर्यो।
प्रतिनिधि सभाका अर्का सांसद दिलेन्द्र प्रसाद बडुले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीलाई पनि संघमा सरुवा भएर आउने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले स्थानीय र प्रदेश तहमा गएका कर्मचारीहरूको सरुवा वृत्ति विकास हुने कुरालाई कानूनमै उल्लेख गरेर जान उपयुक्त हुने पनि स्पष्ट पार्नुभयो।
माथि खाली ठाउँ हुँदा सरुवाबाट आउन सक्ने, लोक सेवाको सहमति लिएर आउन सक्ने बाटो खुला गर्नुपर्छ, सुनिश्चित गर्नुपर्छ, ताकि उनीहरूको वृत्ति विकास पनि सुरक्षित रहोस्। समायोजन भएर तल्लो तहमा भइसकेकाहरू प्रदेशदेखि मातहतको देखि लिएर अर्को प्रदेशदेखि मातहतमा त रहन्छ नै, तर एक त माथि सङ्घमा पनि 5 वर्ष तल सेवा गरिसकेपछि सङ्घमा आउने बाटो पनि सुनिश्चित राखौँ र त्यसका लागि लोकसेवाको सहमति लिएर गरौँ, बाँकी खुला।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका सबै कर्मचारीको सरुवा हुने व्यवस्था गरिएको बताउनुभयो। उहाँले संघीयता अनुकूल समायोजन गरिएका कर्मचारीलाई सरुवा बडुवा र आवश्यक सबै सेवा सुविधा दिने कुरामा शंका नगर्न पनि सबैलाई आग्रह गर्नुभयो।
प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग सम्बन्धी विधेयक, प्रदेश निजामती सेवा गठन सम्बन्धीको विधेयक अहिले सदनमा छ। बढीमा 1-2 हप्तामा यो विधेयक पास हुने अवस्थामा छ। यसमा हामी कानूनी उपचारमा हामी जान्छौँ, हामी छोड्दैनौँ। संविधानले जुन कुरालाई हामीले अधिकार प्रत्यार्जन गरेको छ त्यो कसैले काट्ने प्रयास गर्छ भने त्यो हामी यसै छोड्नेवाला छैनौँ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काममा ढिलाइ गर्ने निर्माण व्यवसायको ठेक्का सम्झौता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। आज बसेको संघीय संसदको विकास तथा प्रविधि समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काममा ढिलाइ गर्ने निर्माण व्यवसायलाई सचेत गराउन 7 दिने र 15 दिने सूचना जारी गरिएको जानकारी दिनुभयो। उहाँले सरकारको निर्देशन पालना नगर्ने निर्माण व्यवसायलाई कडा कार्यवाही गर्ने चेतावनी पनि दिनुभयो।
वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोकेका छन्। सरकारसँग राखेका पाँच बुधे माग पूरा नभएको भन्दै व्यवसायीले आजदेखि सात दिन कामदारलाई विदेश पठाउन रोकेका हुन्। गएको जेठ तीन गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भेलाले माग पूरा गर्न सरकारलाई पन्ध्र दिनको अल्टिमेटम दिएको थियो। आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले तेइस गतेसम्म विदेश जाने कामदारको टिकट नकाट्ने निर्णय गरेका वैदेशिक रोजगार व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद भान्तानाले जानकारी दिनुभयो। संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारी अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया शुरू गर्नुपर्ने लगायतका माग राखेका छन्।
यस वर्षका लागि हिमाल आरोहणको पहिलो याम सकिएसँगै सगरमाथा आधार शिविर सुनसान बनेको छ। आधार शिविरबाट सबै आरोहण दलका सदस्य तथा सहयोगीहरू फर्किएका सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका उपाध्यक्ष लामा काजी शेर्पाले जानकारी दिनुभयो। एसपीसीसीका केही कर्मचारी अन्तिम व्यवस्थापनको काम गरिरहेकाले आगामी सोमबारदेखि आधार शिविर मानव शून्य हुने शेर्पाले बताउनुभयो। हिमाल आरोहणको मुख्य याम चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म झण्डै 2000 मानिस आधार शिविरमा थिए। आरोहीहरूले झण्डै 45 दिन आधार शिविरमा बिताउने भएकाले त्यस अवधिमा आधार शिविर पालहरूको सहर जस्तै हुन्छ। यस वर्षको सगरमाथा आरोहण गएको 13 गते सकिएको हो। यस वर्षको आरोहण उत्साहजनक रहेको पर्यटन व्यवसायी समेत रहेका एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो। यस वर्ष सगरमाथा आरोहणका लागि 44 समूहका 381 जनाले अनुमति लिएकोमा आरोहण सफल गरेको प्रमाण सहित दर्ता गर्ने सबै काम भइरहेको पर्यटन विभागले जनाएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही नै मजाले चलाउने
*1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
जेपी गर्दा पनि आईएमई के त हो यो के आईएमई पे टक 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 सिधे
थाहा भयो हो यो के आईएमई पे, जे पे गर्दा पनि आईएमई पे, आईएमई पे भए चाहियो के।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रधानमन्त्री ओली स्वदेश फिर्ता, लोकसेवाको विज्ञापन प्रति प्रदेश दुईका मुख्यमन्त्री राउत असन्तुष्ट, आरोहण याम सकिएसँगै सगरमाथा आधार शिविर सुनसान लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सरकारले आगामी वर्ष 2076-77 लागि शिक्षामा 1,63,76,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। 15,32,00,00,000 को बजेटमा सरकारले शिक्षामा कुल बजेटको 10.68% मात्रै विनियोजन गरेको हो। चुनावी घोषणा पत्रमा अन्तर्राष्ट्रिय प्रचलन अनुसार कुल बजेटको 20% बजेट विनियोजन गर्छु भनेर प्रतिबद्धता गरे पनि सरकारले त्यस अनुसारको बजेट छुट्याउन भने यस वर्ष जस्तै आगामी वर्षका लागि पनि कन्जुसिया गरेको छ। तर बजेटमा केही सुधारोन्मुख कार्यक्रम भने समावेश गरिएको विज्ञहरूको भनाइ छ। विष्णु विश्वकर्माको रिपोर्ट।
सबैले भनिरहेका छन् समुदाय विद्यार्थी रूपमा हुनै सक्छ, सक्छ पक्नुहोस्, 10 वर्षभित्र हामीले राम्रो गर्दै छाड्छौँ।
शिक्षा सचिव खगराज बरालले भने जस्तै सरकारले आगामी 10 वर्षभित्र सामुदायिक विद्यालयको गुणस्तर सुधार गरिसक्ने लक्ष्य राखिएको छ। अहिले सार्वजनिक विद्यालयको गुणस्तर खस्किएर अभिभावकले आफ्ना छोराछोरी निजी विद्यालयमै पढाउन लागि परेका बेला सरकारले त्यस प्रथाको अन्त्य गर्ने घोषणा गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले पनि शिक्षा मन्त्रालयको योजना अनुसार सार्वजनिक शिक्षालाई उकास्ने गरी 1,63,76,00,00,000 रूपियाँको बजेट विनियोजन गर्नुभएको छ, जसमा सामुदायिक विद्यालय सुधारका लागि मात्रै 8,00,00,000,000 बढी बजेट विनियोजन गरिएको छ।
विक्रम सम्म 2076-2085 सामुदायिक विद्यालय शैक्षिक गुणस्तर अभिवृद्धि दशकको रूपमा अघि बढाइनेछ। सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै लैजान आगामी वर्ष 300 विद्यालय भवन निर्माण र कक्षा कोठा विस्तारको लागि ₹8,53,00,00,000 विनियोजन गरेको छु।
यसबाहेक छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण, छात्रवृत्तिका लागि राष्ट्रपति शैक्षिक कोष सञ्चालन, 212 स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने लगायतका कार्यक्रममा पनि सरकारले बजेट छुट्याएको छ। यससँगै विश्वविद्यालयको शिक्षा सुधारका लागि 17,00,00,000 विपन्न र अपाङ्गता भएका विद्यार्थीलाई दिवा खाजा खुवाउन झण्डै 6,00,00,000 रूपियाँको बजेट विनियोजन गरिएको छ। धेरैजसो पुरानै भए पनि सामुदायिक विद्यालय सुधार अभियान र राष्ट्रपति शैक्षिक कोष सञ्चालन शिक्षाका नयाँ कार्यक्रम हुन्, तर विद्यालयको भौतिक संरचना सुधार, शैक्षिक जनशक्ति र शिक्षण शैलीका लागि बजेट पर्याप्त नभएको शिक्षाविद डाक्टर प्रमोद भट्ट बताउनुहुन्छ।
अब सार्वजनिक विद्यालय सुधारको दशक भनिसकेपछि भौतिकको पाटो भन्दा पनि अलिकति त्यहाँ शिक्षण सिकाएको पाटो बढी महत्वपूर्ण छ। अब त्यो सबै गएर तपाईँको शिक्षक अनि त्यहाँको हेडमास्टर होइन उहाँहरूसँग गएर ठोकिन्छ। उहाँहरूको लागि के कार्यक्रम छ त भनेर हामीले हेर्यौँ भने त्यस्तो केही पनि देखिँदैन कार्यक्रम।
अन्तर्राष्ट्रिय प्रचलन अनुसार कुल बजेटको कम्तीमा 20% शिक्षाका लागि छुट्याउनु पर्छ। शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र पर्ने भएकाले शिक्षामा सबैभन्दा बढी बजेट विनियोजन गरिन्छ, तर सरकारले केही आशलाग्दा कार्यक्रम घोषणा गरे पनि उल्लेख्य सुधारका लागि पर्याप्त बजेट भने विनियोजन गर्न सकेन। चालू आर्थिक वर्षमा 1,34,00,00,000 बजेट छुट्याएको सरकारले आगामी वर्षका लागि झण्डै 30,00,00,000 बजेट मात्रै बढाएको छ। यसले नेकपाले चुनावी घोषणा पत्रमा लेखे जस्तै सामुदायिक विद्यालय सुधार हुने सम्भावना कम देखिएको सरकारवालाको भनाइ छ। फेरि शिक्षाविद डाक्टर प्रमोद भट्ट,
बजेटले त्यस्ता मूलभूत आधारहरू खडा गर्न सकेन भने अब अर्को वर्ष पनि फेरि बजेट आउँछ, के भयो भन्दाखेरि यस्तै किसिमका कामहरू हुन्छन्। त्यसैले त्यतिले साँच्चीकै यो शिक्षाले छलाङ मार्छ अथवा सामुदायिक विद्यालयहरू चाहिँ साँच्चीकै अब 10 वर्षमा चाहिँ अब सुदृढ हुने त्यो देखिने ठाउँ चाहिँ छैन।
शिक्षाको धेरैजसो बजेट जनशक्तिको तलब र पूर्वाधारमा खर्च हुने भएकाले शिक्षण सुधार ओझेलमा पर्दै आएको छ। त्यसमाथि संघीयता अनुसार नयाँ ऐन नियम नआएका कारण पनि शिक्षा सुधारमा आलटाल हुँदै आएको छ। तर चालू र आगामी वर्षका लागि छुट्याइएको बजेट पनि सही सदुपयोग गर्न सके सामुदायिक विद्यालयको गुणस्तर उकास्न समय लाग्दैन।
रिपोर्टपछि खबरकै सिलसिला। सीएमसी कम्पनीबाट पीड़ित व्यवसायीलाई तत्काल भुक्तानी गर्न नसकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। कानूनी बाटो नभएका कारण तत्काल भुक्तानी दिन नसकिने समितिका कार्यकारी निर्देशक सूर्यराज कणेलले जानकारी दिनुभयो। काठमाडौँमा भएको पीड़ित पक्षसँगको छलफलमा कार्यकारी निर्देशक कणेलले आयोजनामा संलग्न स्वदेशी निर्माण व्यवसायीहरूको भुक्तानीको यकिन गर्न अध्ययन समिति गठन गर्ने तयारीमा आफूहरू जुटेको पनि बताउनुभयो। पीड़ित निर्माण व्यवसायीहरूले आफूहरूको झण्डै 1,50,000,000 भुक्तानी सीएमसी कम्पनीले दिन बाँकी रहेको भन्दै उपलब्ध गराइदिन सरकारसँग माग गर्दै आएका छन्।
अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने 167 जना पक्राउ परेको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी अहिलेसम्म 108 ठाउँबाट 130 नेपाली र 37 विदेशी गरी 167 जनालाई पक्राउ गरी अदालतमा मुद्दा चलाइएको जानकारी दिएको हो। उनीहरू विरूद्ध 11,91,00,000,000 रूपियाँ बराबरको बिगो दावी गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो। कार्यवाहीका क्रममा अहिलेसम्म 1,375 थान सिम कार्ड र कल बाइपासमा प्रयोग हुने उपकरण पनि बरामद भएको छ। यसैबीच ब्यूरोले अवैध अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतको महाराजगंजका खुर्सेत अन्सारीलाई आज सार्वजनिक गरेको छ। अन्सारी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका 3 डेढा गरी बस्दै आएका थिए।
गुल्मीको धुरकोट गाउँपालिकाले 150 जनालाई रोजगारी दिएको छ। सरकारले शुरू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा 30 दिनका लागि 150 जनालाई रोजगारी दिएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो। 13 जनालाई शिक्षण संस्थामा, 4 जनालाई स्वास्थ्य संस्थामा, 15 जनालाई सिंचाई कुलो मर्मतमा, 15 जनालाई कृषि र पशुपालनमा, 7 जनालाई विद्युत मर्मतमा, 15 जनालाई खानेपानीमा र 81 जनालाई सड़क मर्मतको काम दिएको पनि उहाँले जानकारी दिनुभयो। यससँगै गुल्मीकै मुसिकोट नगरपालिकाले पनि 90 जना युवालाई रोजगारी दिएको थियो।
स्याङ्जाको वालिङ नगरपालिका 12 र 14 झण्डै 1000 रोपनी जग्गामा सामूहिक कागती खेती शुरू भएको छ। ढिकी डाँडा, तामादी र अमल डाँडाका स्थानीय बासिन्दाले सामूहिक कागती खेती शुरू गरेका हुन्। बसाईसराई, रोजगारी तथा बाँदरको समस्याले खेतीयोग्य जमिन बाँझै भएपछि 150 घर परिवार सामूहिक कागती खेतीमा सहभागी भएका स्थानीय बासिन्दा टेक प्रसाद लुइटेलले बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ठाड देखाउँदै लाउरे दाइले जंगलको बीचको ढुङ्गामा बसेर मस्तले चुरोट तानेको लाजै नमानि।
ए हो त नि, कालो चस्मा ढल्काएर तान्दैछन्, हेर न चुरोटको ठुटो फाल्ने स्टाइल पनि लाउरे स्टाइल पो छ त।
तर अहिले त सार्वजनिक स्थलमा यसरी चुरोट खान पाइँदैन नि, तर लाउरे जस्तो मान्छेलाई कसले के गर्छ?
ला, लाउरेको चुरोटले बनमा डडेल पो सल्क्यो त।
ए लाउरे दाई, आगो सल्क्यो, छिटो निभाउनुहोस्। ओ लाउरे दाई, तपाईँ जस्तो देश खाएर शेष भएको मान्छेले पनि चुरोट खाएर जथाभावी चुरोटको छुटो फाल्नु हुँदैन भन्ने थाहा छैन? हामीले नदेखेको भए यहीँबाट बन डडेल सुरु हुन्थ्यो।
ठिक छ नि त हो, तिमीहरूले आज मेरो आँखा खोल्थ्यौ।
तपाईँ हाम्रो सानो लाफहरू भाइले डडेलो लागेर अमूल्य वन सम्पदा नष्ट हुन सक्छ, त्यसैले आगोजन्य वस्तुको प्रयोग गर्दा सावधानी अपनाऊ। वन डडेलोबाट अमूल्य वन वन्य जन्तु र वातावरण जोगाऊ।
वन तथा भू संरक्षण विभाग, बबर महल, काठमाडौँ।
हेलो, सुप्रिम इभेन्ट सोल्युसन।
सुन्नुहोस् न, मेरो घरमा बिहा हुँदैछ, सुप्रिम इभेन्ट सोल्युसनबाट के कस्तो सेवा पाउन सकिएला?
सुप्रिम इभेन्ट सोल्युसनबाट विवाह, एनिभर्सरी, बर्थडे तथा कुनै पनि औपचारिक कार्यक्रमहरूका लागि चाहिने सबै सामानहरू, स्टेज, टेन्ट, विभिन्न थरीका लाइट, साउन्ड सिस्टम, चाहिएको जस्तो फूल र कपडाको डेकोरेशन, भिडियो तथा फोटोग्राफी, लाइभ ब्यान्ड, डान्सर अनि डिजे तथा चिल्ड्रेन म्याजिक सो, गेम्स जस्ता विभिन्न सेवाहरू उपलब्ध गराउँछौ।
ओहो, यहाँबाट त सबै किसिमका सुविधाहरू उपलब्ध हुँदो रहेछ त, अब हामीलाई थप टेन्सन नै हुने भएन।
हजुर, हामी कहाँ यहाँहरूको लागि चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन्।
धन्यवाद सुप्रिम इभेन्ट सोल्युसनलाई मेरो समयको बचत गरिदिनु भएकोमा।
हजुरलाई पनि धन्यवाद हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा।
थप जानकारीका लागि सुप्रिम इभेन्ट सोल्युसन सानेपा, मोबाइल 98644975, 98644975 सम्पर्क गर्नुहोस्, अनि हामी तुरुन्तै हजुर कहाँ नै आउनेछौ। फेसबुक पेजमा सुप्रिम इभेन्ट सोल्युसनबाट पनि हेर्न सक्नुहुन्छ।
जहाँ हुन्छ सुप्रिम इभेन्ट सोल्युसन, त्यहाँ हुन्छ गजबको कार्यक्रम बिना टेन्सन।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। प्रदेश तीन सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ। गएको मंगलबार संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम आज बहुमतले पारित गरेको हो। छलफलमा भाग लिने सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम राम्रो भएको दावी गरे पनि प्रतिपक्षले भने नीति तथा कार्यक्रम प्रचारको नारा मात्र भएको आरोप लगाएका छन्।
धनगढ़ी विमानस्थल थप एक हप्ता बन्द हुने भएको छ। यससँगै एक महिनाका लागि बन्द गरिएको विमानस्थल स्तर वृद्धिका लागि थप एक हप्ता बन्द गर्न लागिएको धनगढ़ी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि गएको वैशाख 22 गतेदेखि जेठ 21 गतेसम्मका लागि विमानस्थल बन्द गर्ने भनिएको थियो। जमीनको बनावटका कारण काम बढ़ी गर्नुपर्ने भएकाले समय थप्नु परेको निर्माण कम्पनीले जनाएको छ।
सुर्तीजन्य पदार्थ प्रयोग नगर्न आह्वान गर्दै नेपालमा पनि विश्व धूमपान दिवस, धूम्रपान रहित दिवस मनाइएको छ। बिहान काठमाडौँको भ्रिकुटी मण्डपबाट शुरू भएको प्रभात फेरी शहीद गेट, वीर अस्पताल, रत्न पार्क हुँदै पुनः भ्रिकुटी मण्डपमा पुगेर समापन गरिएको थियो।
काभ्रेको महाभारत र चौरी देउराली गाउँपालिकामा भूकम्पपछि निर्माण गरिएका स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ। कोरियाली रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाबाट निर्माण गरिएका भवन आज गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। महाभारत गाउँपालिका 6 र चौरी देउराली गाउँपालिका 1 भवन निर्माण गरिएको हो।
उद्यमी प्रभाकर शमशेर राणाको निधन भएको छ। उहाँको 84 वर्षको उमेरमा उपचारका क्रममा अमेरिकाको न्यूयोर्कमा हिजो निधन भएको हो। ढाडमा समस्या देखिएपछि उहाँ 11 महिनादेखि उपचारका लागि अमेरिकामा हुनुहुन्थ्यो। सोल्टी होटल, सिप्रदी, सूर्य नेपाल, भोटेकोशी र अमरावती इन्टरनेशनल लगायत कम्पनी स्थापना र सञ्चालनमा उहाँको योगदान छ। राणाको भोलि न्यूयोर्कमा नै दाह संस्कार गरिने र दाह संस्कारपछि बाँकी काम काठमाडौँमा गरिने परिवारले जनाएको छ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा ट्रकले जीपलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। को एक ख एक्काइस बीस नम्बरको ट्रकले ना एक ज पचपन्न छप्पन्न नम्बरको जीपलाई ठक्कर दिँदा 65 वर्षीय हदिसा खातुनको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै हावाहुरीले सप्तरीका विभिन्न ठाउँमा क्षति पुर्याएको छ।
सड़क डिभिजन कार्यालय दाङले समयमै काम नसक्ने तीनवटा निर्माण कम्पनीलाई झण्डै 1.5 करोड़ रूपियाँ जरिवाना तिराएको छ। समयमै काम नगर्ने हापुर खोलामा पुल निर्माणको जिम्मा लिएको रसुवा कन्स्ट्रक्सन प्रालीलाई 40 लाख रूपियाँ, घोराहीमा रहेको कटुवा खोला पुल निर्माणको जिम्मा लिएको शंकर माली निर्माण सेवा प्रालीलाई 35 लाख रूपियाँ र घोराही बजारमा सड़क विस्तारको जिम्मा लिएको काठमाडौँ शंकर माली कान्छाराम जेभीलाई 70 लाख रूपियाँ जरिवाना तिराइएको कार्यालयका इन्जिनियर लीला बहादुर भण्डारीले बताउनुभयो।
स्याङ्जा घर भए वैदेशिक रोजगारीका क्रममा युएईमा रहेकाहरूले जिल्लाका अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक सहयोग गरेका छन्। युएईको अबुधाबीमा रहेका स्याङ्जालीहरूबाट संकलन गरेको 1 लाख रूपियाँ अपाङ्गता भएका 19 जनालाई वितरण गरिएको हो।
मेरो पनि भन्नु छ। नेपालमा आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणका काम हुनु र सरकारले छुट्याएको पैसा पनि खर्च गर्न नसक्नुको कारणबारे तपाईँले उज्यालो मार्फत साट्नु भएको विचारलाई हामीले आजको मेरो पनि भन्नु छमा समेटेका छौं।
कारण धेरै छन् भन्दै एकराज नेउपानेले बुदागत रूपमा लेख्नु भएको छ, कमिशनको चक्कर, राजनीतिक स्वार्थ, ठेकेदारले समयमा काम नगर्नु, सरकार इमान्दार नबन्नु, प्रभावकारी अनुगमनको अभाव, कर्मचारीमा दक्षता तथा पेसाप्रतिको वफादारी त नहुनु, योजना निर्माणमा समस्या जस्ता कारण समयमा काम नभएको हो।
गंगा मानन्दर योजना अनुसार काम नगर्नु नै मुख्य समस्या हो भन्दै लेख्नुहुन्छ। राजनैतिक असमझदारी, दक्ष र अनुभवी कर्मचारीको अभाव, नागरिक खबरदारी कमजोर हुनु जस्ता कारण बजेट खर्च हुँदैन भनी अनियमितताको लालचा र जसरी पनि काम सकाउने ध्याउनमा अन्तिम समयमा काम हुन्छ।
प्रसन्न खड्का लेख्नुहुन्छ, सरकार बजेट दिन्छ तर कर्मचारीलाई समय अनुकूल तालिम तथा प्रविधिको प्रयोगमा चुकिरहेको छ। यस्तै अनुगमन र दोषीमाथि कारवाही नहुनुको कारण समस्या रहिआएको छ।
नारद बस्नेत सरकारी संयन्त्र अलि प्रभावकारी बनाउनु पर्यो भन्दै लेख्नुहुन्छ। सरकारी संयन्त्र यति ढिलो र अस्तव्यस्त छ कि सरकार जति कराए पनि काम अघि बढ्दैन। समयअनुसार सक्षम बनाउनुपर्छ। अन्तिममा मिलाएर सिध्याउने सोच त मुख्य समस्या भइहाल्यो।
अनि दिपेन पुलामी भन्नुहुन्छ, योजना बनाउने ठाउँमा राजनीतिक पहुँचमा नियुक्ति गरिन्छ र उसले नेता कार्यकर्ताको हित बढी हेर्छ। यसको साथै अन्तिममा काम गर्न पाए लटरपटर गर्न पाइन्छ भन्ने सोच नै मुख्य समस्या हो।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू भोजेन्द्र बस्नेत र नवराज फुयाल। नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा नरेन्द्र मोदी नेतृत्वको मन्त्रीमण्डलको जिम्मेवारी तोकिएको छ। मन्त्रीमण्डलमा यसअघिका मन्त्री र मन्त्रालयको जिम्मेवारी फेरबदल भएको छ। पहिलो पटक लोकसभा सांसद बनेका बीजेपी अध्यक्ष अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यस्तै यसअघि गृहमन्त्री रहेका राजनाथ सिंहलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिएको छ। यसअघि रक्षा मन्त्री रहनुभएकी निर्मला सीतारमणलाई वित्त मन्त्रालयको जिम्मेवारी तोकिएको छ। साथै पूर्व विदेश सचिव एस जयशंकरलाई विदेश मन्त्रीको जिम्मेवारी तोकिएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टीम एपीएफले लगातार तेस्रो जित हात पारेको छ। आज भएको खेलमा गण्डकी प्रदेशलाई 6 विकेटले हराएर एपीएफ समूह एबाट सेमिफाइनलमा प्रवेश गरेको छ। मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्त पाएको गण्डकी प्रदेश 41 ओभर 2 बलमा 125 रनमा अल आउट भयो। जवाफमा एपीएफले 23 ओभरमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। आजै किर्तिपुरमा भएको अर्को खेलमा प्रदेश एक विजयी भएको छ। प्रदेश एकले 50 ओभरमा 8 विकेट गुमाएर 28 रन बनाएको थियो। 229 रनको लक्ष्य पाएको कर्णाली प्रदेशले 20 ओभर 1 बलमा 47 रन मात्रै बनाउन सक्यो। कर्णाली प्रदेशलाई 181 रनले पराजित गर्दै प्रदेश एकले पहिलो जित निकालेको हो।
नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकका रूपमा भारतीय प्रशिक्षक उमेश पटवाल नेपाल आएका छन्। पटवालले एक वर्षमा अस्ट्रेलियामा हुने टी20 विश्वकपमा नेपाली टीमलाई पुर्याउने लक्ष्य रहेको बताएका छन्। राष्ट्रिय टीमको मुख्य प्रशिक्षकका रूपमा नेपाल आएका पटवालसँग एक वर्षको सम्झौता भएको छ। आईसीसीको पहलमा नेपाल आएका पटवाललाई आईसीसीले नै मासिक तलब 7,000 अमेरिकी डलर दिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले बताउनुभयो। क्यानाडियन प्रशिक्षक पुबुदु दशनायके फर्किए नेपाली टीमलाई जगत टमाटाले सम्हाल्दै आएका थिए, तर अब नेपाली क्रिकेटमा प्रशिक्षकसँगै उमेर समूहका क्रिकेट टीम तयार र नयाँ योजना बनाउन आवश्यक रहेकाले नयाँ प्रशिक्षकको खाँचो रहेको भन्दै परिषदले आईसीसीसँग आग्रह गरेको थियो।
विश्वकप क्रिकेट विशेष
विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले पाकिस्तानलाई 7 विकेटले हराएको छ। नटिङघममा जितका लागि पाएको 106 रनको लक्ष्य वेस्ट इन्डिजले 13 ओभर 4 ओभरमा 3 विकेट गुमाएर भेटायो। उसका लागि क्रिस गेलले 50 रनको योगदान दिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तान 21 ओभर 4 ओभरमा मात्र 105 रनमा अल आउट भएको थियो। वेस्ट इन्डिजका ओसान थोमसले 4, जोसोन होल्डरले 3 तथा आन्द्रे रसेलले 2 विकेट लिए। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रधानमन्त्री ओली स्वदेश फिर्ता, भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा दुई देशको सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता।
लोकसेवाको विज्ञापनप्रति प्रदेश दुईका मुख्यमन्त्री राउत असन्तुष्ट, प्रदेशको अधिकार खोसेको भन्दै कानूनी उपचार खोज्ने चेतावनी।
आरोहण याम सकिएसँगै सगरमाथा आधार शिविर सुनसान, यस वर्ष उत्साहजनक आरोहण भएको व्यवसायीको भनाई।
भारतमा मोदी नेतृत्वको मन्त्रीमण्डलको जिम्मेवारी तोकियो, यसअघिका मन्त्री र मन्त्रालयको जिम्मेवारी पनि फेरबदल।
र प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश एक र एफपीएफ विजयी, विश्वकप क्रिकेटमा वेस्ट इन्डिजसँग पाकिस्तान 7 विकेटले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सशिन्द्र गौतमसँगै हामी टेकमान साक्य र मदन पौड्याल पनि बिदा हुन्छौ। नमस्कार।